أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى أهل بيته الطيبين الطاهرين وصحبه المنتجبين. قرآن مجید کے تیسویں اور آخری جز کے بیان میں ہم اس درس کا آغاز سورۃ الفجر کے ترجمے اور مختصر وضاحت کے ساتھ کر رہے ہیں. بنام خدا رحمان رحیم. آیت نمبر ایک, والفجر, قسم ہے فجر کی. دو, ولیال عشر, اور دس راتوں کی. تین, والشفع والوتر, اور جفت اور طاق کی. چار, واللیل اذا یسر, اور رات کی قسم جب وہ جانے لگے. پانچ, هل فی ذالک قسم لذی حجر, کیا اس میں عقل رکھنے والے کے لیے قسم نہیں ہے؟ یعنی یہ جن چیزوں کی قسم کھائی گئی ہے صاحب عقل کے لیے کافی نہیں ہے کہ اللہ اتنی چیزوں کی قسم کھا کر کوئی بات کرے. واپس آتے ہیں پہلی آیت کی طرف. پہلی, دوسری اور تیسری آیت, قسم ہے فجر کی اور دس راتوں کی اور جفت اور طاق کی. جفت کہتے ہیں جس کو انگلش میں مثلا ایون کہا جاتا ہے, اور طاق یعنی آڈ, مثال کے طور پر 1, 3, 5, 7, 9, یہ انہیں کہا جاتا ہے آڈ نمبرز. اور جن نمبرز کو دو برابر حصوں میں تقسیم کیا جا سکتا ہے, جوڑا جوڑا گویا کہ وہ ہوتے ہیں, ان کو کہا جاتا ہے ایون نمبرز. تو ایون کو جفت کہا جاتا ہے اور آڈ کو طاق کہا جاتا ہے. یہ فجر سے اور دس راتوں سے اور شفع اور وتر سے کیا چیزیں مراد ہیں, چند تفاسیر اس کی بیان کی گئی ہیں. نزول قرآن کے زمانے کو اگر نگاہ میں رکھا جائے اور جو روایات میں آیا ہے, اس سے مراد فجر سے مراد تو وہی سورج کے طلوع کرنے کا وقت جسے فجر کہا جاتا ہے. طلوع کرنے کا وقت یعنی جو وقت فجر ہے, جب وہ روشنی کا آغاز ہوتا ہے, سورج ابھی بھرپور طلوع نہیں کیا ہوتا جب نماز فجر کا مثلا وقت ہو جاتا ہے, اس کی قسم. دس راتوں کی قسم سے ایک مراد لی گئی, ماہ ذلحجہ کی پہلی دس راتیں, اور اسی معنی کو اگر مراد لیا جائے تو شفع اور وتر سے کیا مراد لیا گیا, نویں اور دسویں ذلحجہ کا دن. کہ جو نویں کا دن شفع دسویں کا دن ہے, دس ذلحج اور وتر یعنی وہ ایون نمبر اگر لیا جائے تو وہ نویں ذلحج کا دن ہے. نویں ذلحج میں آپ کو معلوم ہے یوم عرفہ ہے, حج کا آغاز ہوتا ہے میدان عرفات سے, اور دسویں کا دن عید کا دن ہے, رمی جمرات, یعنی پہلے جو سب سے بڑا شیطان ہے اس کی رمی کی جاتی ہے, اور حجاج کرام اس دن قربانی کرتے ہیں اور حلق و تقصیر وغیرہ کرتے ہیں اپنے رمی جمرات اور قربانی کرنے کے بعد. اور یہ جو حج کا حج کی عبادت تھی, یہ اسلام کے آنے سے پہلے حضرت ابراہیم اور حضرت اسماعیل علیہ الصلوۃ والسلام کے زمانے سے جاری و ساری تھی. اگرچہ بہت سی شرکیہ رسومات, بت پرستی اور بیہودہ اور لغو قسم کی چیزیں انہوں نے خود سے گھڑ کر عبادت کے نام پر بنا لی تھی مکہ کے کافروں نے, حضرت ابراہیم اور حضرت اسماعیل نے کوئی ایسی بات ان کو نہیں کی تھی. انہوں نے نئی نئی رسمیں اور نئے نئے بدعات خود سے گھڑ کر پہلے بت پرستی شروع کی, پھر بتوں کے نام پر खुद से रसूमात इजाद करके हज की शक्ल बिगाड़ ली थी, लेकिन कुछ चीज़ें उसी हालत में मौजूद थी। तो उनकी ये जो कसम खाई जा रही है, ये गोया तवज्जो करवाई जा रही है कि ये चीज़ें गवाही दे रही हैं कि इन चीज़ों की तरफ अगर तुम तवज्जो करो तो तुम्हारी तवज्जो इब्राहीम और इस्माईल ने जो दावत दी थी, दावत तौहीद, उनके पैगाम की तरफ हो जाएगी, उनके खालिक की तरफ हो जाएगी। एक लफ्ज़ की तरफ तवज्जो फरमाएं, एक होता है तफसीर। तफसीर करने का क्या माना, यानी उस कुरान मजीद जब वो नाजिल हुआ है तो मुख्तलिफ चीज़ों को देखते हुए उसके माना को बयान करना कि इससे क्या मुराद है, क्या मुराद है, वाज़ कर देना। कुरान मजीद चूँकि क़्यामत तक के लिए है तो मुमकिन है, ऐन मुमकिन है, और ऐसा होता है कि कुरान मजीद में जिस चीज़ का ज़िक्र किया गया है बाद के ज़मानों में आने वाले किसी वाक़े पर उसकी तत्बीक की जा सके, वो तफसीर नहीं होती, वो क्या होती है, तत्बीक, यानी उस पर अप्लाई हो जाती है कुरान की वो आयात। तो तत्बीक के उनवान से इन आयात को मुहर्रमुल हराम की 10 रातों पर भी बाज़ उलमा ने तत्बीक किया है कि शब आशूर कि जिसके बाद रोज़ आशूर आले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और उनके अस्हाब को सहराए करबला में इंतहाई जुल्म और बर्बरियत के साथ कुछ हैवान नुमा इंसानों ने, बल्कि इंसान नुमा हैवानों ने, उन्होंने ज़िबा कर दिया रसूलुल्लाह को। कुरान ने बनी इसराइल के बारे में ये कहा कि ये अंबिया को कत्ल करते थे, हज़रत मूसा के बाद जो अंबिया आते थे ये उन्हें कत्ल करते थे, और इस उम्मत में अब कोई नबी तो नहीं आना रसूलुल्लाह के बाद, खातमुन नबीयीन है, लेकिन आले नबी मौजूद थी जिसके बारे में रसूलुल्लाह ने बड़ी ताकीद की, उदक्किरुकुमुल्लाह फी अहले बैती। शिया सुन्नी कुतुब गवाह है कि अपने अहले बैत के बारे में बहुत शिद्दत से ताकीद की, लेकिन उम्मत ने वो काम जो बनी इसराइल हजरत मूसा के बाद अपने अंबिया के साथ किया करते थे, इस उम्मत ने वही काम अपने नबी की आल के साथ किया जिनके बारे में रसूलुल्लाह शदीद तरीन ताकीद और नसीहत करके गए थे। उनको उनका मकाम तो ना दिया, उल्टा उनको ज़िबा कर दिया, किसी को जहर दे दिया, किसी के बदन को तीरों और तलवारों और पत्थरों से छलनी कर दिया, और उसके बाद उसको ज़िबा कर दिया और उसके सर को काट कर नेज़ों पर चढ़ा लिया, और उसकी औलाद और उसके असहाब के सरों को। तो ये कुरान अगर कोई पढ़े और बनी इसराइल की हरकतें देखे तो इस उम्मत ने भी जो अपने रसूल के अहकाम को पामाल किया है उसके लिए ढका छुपा नहीं है। शर्त ये है कि उसको ये ना रटाया गया हो कि हमारे अकाबरीन की राय ये है, बल्कि वो अकाबरीन की दलील पूछे, अकाबरीन की दलील पूछे, न कि अकाबरीन और बुजुर्गान का नाम लेके धौंस से उसे चुप करा दिया जाए। ये एक बड़ा मरज है कि जो तमाम इस्लामी मसालिक में पाया जाता है कि जब किसी भी मसलक का मानने वाला अल्लाह की किताब पढ़ने लगता है तो वो देखता है कि मसलन ये बात तो जो मैंने आज तक सुनी है अकाबरीन से उसके खिलाफ है, और ये जो हमारे मुआशरे में राइज है, हमारे मसलक में राइज है, कुरान मजीद की आयत तो उस मिजाज की नहीं लग रही। फिर वो जाता है किसी बुजुर्ग के पास, किसी आलिम के पास कि कुरान की आयत में ये है और हमारे यहाँ ये क्यों राइज है, हमारी राय जो है, हमारे मसलक की राय फलान मसले में वो इसके साथ मैच क्यों नहीं करती। تو پھر اس کو دھوس دی جاتی ہے کہ ہمارے جو اکابرین بزرگان تھے وہ تو فرشتوں سے ملاقاتیں کرتے تھے، ان کو تو خوابوں میں آ کے رسول اللہ رہنمائی کیا کرتے تھے، اور وہ جس طرح قرآن کو جانتے تھے، قرآن کی گہرائیوں کو، تمہاری ہماری تو اوقات ہی نہیں جان سکے۔ تو دلیل کی جگہ دھوس کے ذریعے اس کو چپ کرا دیا جاتا ہے، اور وہ بھی عام طور پر جو عام آدمی ہوتا ہے وہ دھوس میں آ کے ڈر جاتا ہے کہ کہیں میں گمراہ ہی نہ ہو جاؤں، یعنی گمراہ ہو رہا ہوتا ہے، ہدایت کی طرف جانے کے راستے سے رک کے ہدایت کی طرف جانے کو سمجھ رہا ہوتا ہے میں گمراہ نہ ہو جاؤں، چونکہ ہدایت تو وہ ہے جو قرآن نے دی ہوئی۔ جب بھی کوئی بزرگ، کوئی عالم کہے کہ ایسی بات کہے، چاہے جتنے مرضی بزرگان کا نام لے، کہ جو آپ کو قرآن کی آیت سے سمجھ نہیں آ رہی، آپ کہیں کہ بزرگان کا نام نہیں لو، بزرگان کی دلیل دو مجھے، بزرگان نے کیوں وہ بات کی ہے جو قرآن مجید کی آیت سے مجھے سمجھ نہیں آ رہی۔ یہ وہ نقطہ ہے کہ جہاں پہ ساری سٹوری چلتی ہے، یہ وہ نقطہ ہے جہاں پر خلاف آیات قرآن نظریات اور عقائد کی فیکٹری لگائی جاتی ہے۔ فلان نے یہ فرمایا، ہمارے آئمہ اہل بیت نے ہمیں فارمولا یہ دیا کہ ہم سے منسوب بات بھی آیات قرآن پہ پرکھ۔ فہل من مدکر، تو ہے کوئی سمجھنے والا، نصیحت لینے والا؟ یہ بیماری جب تک اسلامی مسالک کے اندر سے ختم نہیں ہوتی، تب تک یہ اپنے اپنے بزرگان کی پوجا کر کے ایک دوسرے کو ایسے ہی مارتے رہیں گے، کیونکہ اپنے اپنے بزرگان کو کہتے نہیں ہیں لیکن خطا سے پاک سمجھتے ہیں۔ اپنے مکتب کے علماء کو، ہمارے جو فنان عالم تھے ان کے تو یہ معجزات تھے، اور وہ تو یوں خوابوں میں یوں کرتے تھے، اور وہ یہ کرتے تھے تو یہ ہو جاتا تھا۔ ہر مسلک میں آپ چلے جائیں، آپ کو اس قسم کی سٹوریز بے تحاشا مل جائیں گی، اور ان کی پھر دہشت اتنی زیادہ عوام کے ذہنوں میں ڈال دی جاتی ہے کہ عوام پھر قرآن تو ویسے ہی پڑھنے نہیں دیا جاتا، قرآن پہ تو پتہ نہیں کیا کیا لیبل لگائے ہوئے ہیں، کہ اس کے تو جو میں بار بار عرض کرتا ہوں، ایک ایک لفظ کے پتہ نہیں کتنے کتنے معنی ہیں، تمہیں پتہ نہیں کون سا سمجھ آئے، مراد پتہ نہیں کون سا مانا ہو۔ ایک انتہائی بےہودہ ترین بات کہ جس بات، جس نظریے کی بےہودگی تھوڑا سا بھی قرآن میں کوئی غور کرے اور عقل سے کام لے، یہ جو ہے 70-70 معنی، اس بات کی بےہودگی کامن سینس بھی استعمال کی جائے تو واضح ہو جاتی ہے۔ لیکن افسوس کہ بڑے بڑے اپنے آپ کو پتہ نہیں کیا کیا القابات لگانے والے اسی کنفیوژن کا شکار کرتے ہیں اللہ کی کتاب کے بارے میں، اپنے عقل سے کام نہ لینے والے پیروکاروں کو اور پیچھے چلنے والوں کو۔ توجہ فرما رہے، تو ہم بات ذرا حاشیے میں چلی گئی، اگرچہ یہ حاشیہ بھی اپنی جگہ پر متن ہے، حاشیہ نہیں ہے، اور وہ یہ کہ آیات قرآن تا قیامت ایسے حوادث پر تطبیق ہو سکتی ہیں کہ جو ان آیات کے اندر جو بات کی گئی ہے محسوس ہو کہ یہ شباہت رکھتے ہیں اس کے ساتھ، کیونکہ آیات قرآن میں بتائی گئی باتیں تا قیامت، لہذا 10 راتوں کی بعض نے تطبیق کی ہے اس محرم الحرام کی 10 راتوں پر، کہ جس میں امام حسین علیہ الصلوۃ والسلام اور ان کی اولاد اور اصحاب کو شہید کیا گیا تھا، آل رسول کو امت نے قتل کر دیا، اور نعرہ کیا لگایا گیا کہ جلدی قتل کرو اور جنت کی خوشخبری لے لو۔ سبحان اللہ۔ آیت نمبر 4، اور رات کی قسم جب وہ جانے لگے، اس سے مراد یہ بھی ہو سکتی ہے، چونکہ اوپر فجر کا ذکر تھا تو فجر سے مراد وہ جب سورج کی روشنی تازہ تازہ رات کے اندھیرے سے پھوٹنے لگتی ہے، اور اس کے مد مقابل یعنی اس کے ساتھ ہی کون سا وقت ہوتا ہے، رات کی الوداعی کا وقت ہوتا ہے، رات جا رہی ہوتی ہے۔ اس میں ایک پیغام ہے کہ یہ جو قرآن آیا ہے، یہ جو رسول اسلام کی دعوت لے کر آیا ہے، یہ جہالت کی رات کے جانے کا وقت اور ہدایت کی فجر کے آغاز کا وقت. اور رات کی قسم جب جانے لگے، پانچ، بے شک اس میں صاحب عقل کے لیے قسم ہے. لفظی ترجمہ اس طرح، هل فی ذلک، کیا اس میں قسم، یعنی یہ جو باتیں اوپر قسمیں کھائی گئی، کیا اس میں قسم ہے، لذی حجر، صاحب عقل کے لیے. اگر ان جو گزارشات میں نے بھی آپ کی خدمت میں عرض کی، ان کی باتوں کی وضاحت کے لیے، ان قسموں کی وضاحت کے لیے، اس کے بعد انسان جو صاحب عقل ہو، ان قسموں سے کافی کچھ اس کو مل جاتا ہے. اور اگر پھر بھی کسی کو عقل نہ آئے اور وہ اپنے دنیاوی مال و اقتدار کے نشے میں ہی غرق رہنا پسند کرے، تو اللہ گزشتہ بعض طاقتور قوموں کے عبرتناک انجام کی طرف اشارہ فرما رہا ہے. آیت نمبر 6، الم ترا، کیا تو نے نہیں دیکھا، کیف فعل ربک بعاد، کیسا کام کیا تیرے رب نے عاد کے ساتھ. قوم عاد، یہ حضرت نوح ہی کی اولاد میں سے یہ قوم آئی تھی، قوم عاد. 7، ارم ذات العماد، ستونوں والے ارم کے ساتھ تیرے رب نے کیا کیا. ارم ایک بہت ہی عالیشان شہر تھا جو قوم عاد نے بسایا تھا اپنے ایک جد کے نام پر، ارم ابن سام ابن نوح علیہ الصلوۃ والسلام. تو یہ ارم کی اولاد تھی قوم عاد، کہ جنہوں نے اس کے نام پر شہر بسایا تھا، بڑا شاندار، اور اتنا شاندار کہ یعنی اس کی جو خصوصیت تھی، بڑے بڑے ستونوں پر وہ عمارتیں اس میں کھڑی کی گئی تھی. اور اللہ فرما رہا ہے، مکے والے کے جو معمولی، ان کے مقابلے میں معمولی معمولی گھر بنانے کی بھی قدرت نہیں رکھتے تھے، ان سے اللہ تعالیٰ فرما رہے ہیں آیت نمبر 8 میں، التی لم یخلق مثلها فی البلاد، وہ شہر ارم، ستونوں والا شہر، کہ جس کی مثل، جس کی نظیر کسی ملک میں، شہروں میں نہیں بنائی گئی تھی. وہ ایسا شاہکار تھا، ایسا بے مثل و بے مثال شہر تھا. تو نے نہیں دیکھا ان کے ساتھ تیرے رب نے کیا کام کیا، کس انجام سے ان کو دوچار کیا. اور پھر قوم سمود، آیت نمبر 9، وَثَمُودَ الَّذِينَ جَابُوا الصَّخْرَ بِالْوَادِ، اور سمود کے جو کہ جنہوں نے وادی میں پتھر تراشے تھے، چٹانیں تراشی تھی، اور چٹانیں پتھر تراش کر جو گھر بنایا کرتے تھے. وادی سے مراد وہی کہ ارد گرد پہاڑ ہوتے ہیں اور بیچ میں گویا کہ نیچے زمین ہوتی ہے، جس کو ویلی یا وادی کہا جاتا ہے. اور وہ انہوں نے جو شہر بسایا تھا، انہی پتھروں کو کاٹ کاٹ کر انہوں نے اپنے گھر بنائے ہوئے تھے. ان کے ساتھ تیرے رب نے کیا کیا. آیت نمبر 10، وفرعون ذی الاوتاد، اور فرعون میخوں والا. اب یہ میخوں والے سے مراد جو بتایا گیا کتب تفاسیر میں، وہ یہ کہ یہ جب کسی کو سزا دیتا تھا تو اس کے ہاتھوں، پیروں اور بدن میں میخیں گاڑ کر، ان بدن سے گزار کر زمین میں گاڑ دیتا تھا، یا مثلا لکڑی میں جیسے صلیب پر سزا دی جاتی ہے، اس طرح گاڑ دیتا تھا اور سزا دیتا تھا، مار ڈالتا تھا. اس کے اس شدید ٹارچر اور عذاب کی طرف اشارہ ہے. وہ جو اتنا میخوں والا فرعون تھا، کیا تو نے نہیں دیکھا کہ تیرے رب نے اس کے ساتھ کیا کیا. یہ سب لوگ، انہوں نے کیا کیا تھا، ان کا قصور کیا تھا، یہ کیا کیا کرتے تھے، مکے والوں اور قیامت تک قرآن مجید پڑھنے والے، وہ لوگ کہ جو اللہ کی نافرمانی کے عادی ہیں، سرکش ہیں. آیت نمبر 11، الذین طغوا فی البلاد، جنہوں نے شہروں میں سرکشی کی تھی، یعنی جہاں جہاں یہ آباد تھے وہاں یہ سرکشی کا اور نافرمانیوں کا شکار ہو گئے تھے، عاد بھی، سمود بھی، فرعون بھی. اور انہوں نے کیا کیا تھا، آیت نمبر 12، فَأَكْثَرُوا فِيهَا الْفَسَادِ, اور انہوں نے شہروں میں فساد کی کثرت کر دی تھی. ظلم, بربریت, اپنے مفاد پرستی میں لوگوں پر ظلم ڈھانا, لوگوں کی حقوق غصب کر لینا, یہ سب فساد ہے. ہر وہ چیز جو حکم خدا کے خلاف ہے فساد ہے. انہوں نے شہروں میں فساد کی کثرت کر دی تھی, تو نتیجہ کیا نکلا؟ آیت نمبر 13, فَصَبَّ عَلَيْهِمْ رَبُّكَ سَوْطَ عَذَابٍ, تو دے مارا تیرے رب نے ان پر عذاب کا کوڑا. اب یہ تعبیر بڑی بلیغ تعبیر ہے. جب کوڑا کسی کو مارا جائے اور وہ اپنے مزے لینے میں مست, تو اچانک زوردار کوڑا اس کی پشت پر آ لگے, ایسے ہی یہ قومیں اپنی سرکشی میں مست تھی. جب اچانک تیرے رب نے عذاب کا کوڑا ان پر دے مارا, تیرا رب غافل نہیں تھا, وہ تو اس نے تو ان کو مہلت دی ہوئی تھی, اور گویا کہ وہ گھات لگا کر بیٹھا تھا. البتہ اللہ کے بارے میں یہ لفظ اس طرح معنی نہیں لیا جائے گا جیسے ایک گھات لگانے والا کوئی فوجی اپنے دشمن کے لیے گھات لگا کر بیٹھتا ہے کہ جب بھی وہ مقررہ رینج میں آ جائے اس پر وہ حملہ کر دیا جاتا ہے اور اسے پتہ بھی نہیں چلتا, اسے ہلاک کر دیا جاتا ہے. اسی طرح تیرے رب نے انہیں مہلت دے رکھی تھی, یہ سمجھ رہے تھے کہ تیرے رب کو پتہ نہیں ہے یا وہ انہیں کچھ کہے گا نہیں, تو وہ تو گویا گھات لگا کر بیٹھا تھا اور یہ خود چل کر اس جگہ پر آئے سرکشیاں کرتے کرتے جو موقع اور جو وقت ان کے لیے معین کر دیا گیا تھا. یقیناً تیرا رب لبل مرصاد, گھات میں ہے یا تاک میں ہے. آیت نمبر پندرہ اور سولہ میں اللہ تبارک و تعالی دو قسم کی آزمائشوں کا ذکر فرما رہے ہیں. کچھ دیکھ کر بندے کو آزمانا کہ یہ اس نعمت کے ملنے کے بعد ناشکری کرتا ہے یا شکر گزاری کرتا ہے, اطاعت کرتا ہے یا سرکشی کرتا ہے. اور ایک دفعہ یہ ہے کہ کوئی چیز جو دی ہوئی تھی وہ واپس لے کر آزمانا. اولاد دی ہوئی تھی, آنکھوں کے سامنے اولاد کی موت ہو گئی, آزمائش ہے, یہ کیا کرتا ہے؟ یہ خدا کی رضا پر راضی رہتا ہے یا نہیں, خدا کے سے جھگڑنے لگتا ہے, الٹے سیدھے جملے بولنا شروع کر دیتا ہے. یاد رکھیے, دنیا میں کچھ ملے ہمیں تو بھی آزمائش ہے, اور دنیا میں ہم سے کچھ چھن جائے تو بھی آزمائش ہے. دیکھنا یہ ہے کہ آزمائش میں کامیابی کیسے حاصل ہو. اور جو اللہ کوئی چیز چھین لیتا ہے, صحت چھین لیتا ہے, بیماری آ جاتی ہے, پیسہ چھین لیتا ہے, غربت آ جاتی ہے, یہ جب اللہ تعالیٰ کوئی چیز لے کر آزمائش کرتا ہے, کوئی اچھی چیز لے کر آزمائش کرتا ہے, یہ آسان ہوتی ہے. جب خداوند عالم نعمتوں کی فراوانی دے کر آزمائش کرتا ہے, یہ زیادہ سخت آزمائش ہے, کیونکہ اس میں بندہ نشے میں غرق ہو جاتا ہے, غافل ہو جاتا ہے. وہ سمجھتا ہے مجھ پر تو کرم ہے, آزمائش ہی نہیں سمجھتا. ہم لوگ مشکلات کو آزمائشیں سمجھتے ہیں, جبکہ قرآن کیا کانسیپٹ دے رہا ہے؟ دونوں آزمائشیں. اچھی طرح ہم اپنے کانسیپٹس کو, اپنے دماغ میں موجود تصورات کو قرآن کے مطابق بنائیں. توجہ فرمائیں, آیت نمبر 15, فَأَمَّا الْإِنسَانُ إِذَا مَبْتَلَاهُ رَبُّهُ, تو جب انسان کو اس کا رب مبتلا کرتا ہے, مبتلا یعنی آزمائش کرتا ہے, کیسے؟ فَأَكْرَمَهُ, تو اسے عزت دے دیتا ہے, وَنَعَمَهُ, اور اس کو نعمتیں دے دیتا ہے, فَيَقُولُ رَبِّي أَكْرَمَ, تو وہ کہتا ہے میرے رب نے میرا بڑا احترام کیا, بڑا کرم ہے. یہ اکرمن کا لفظ جو ہے, اس کا ترجمہ یہ جو ہم بھی کہتے ہیں, بڑا کرم ہے اللہ کا, بڑا کرم ہے. یہ بڑا کرم کب کہتے ہیں ہم؟ جب اللہ تعالیٰ کوئی چیز ہمیں دے کر آزماتا ہے, عزت دے کر, نعمتیں دے کر آزماتا ہے. اللہ بتا رہا ہے, بندہ کیا بولتا ہے؟ ربی اکرم, کہ میرے رب نے مجھے بڑا کرم کیا, یعنی بڑی مجھے عزت بخشی. 16, और जब उसे आजमाता है, कैसे आजमाता है, वो अम्मा इदा मबतला हूं, और जब उसे आजमाता है कैसे, मुबतला करता कैसे, फकदर अलैहि रिज़्क़हू, तो उस पर रोजी को रिज्क को तंग कर देता है अल्लाह, तंग करके आजमाता है। फयकूलु रब्बी अहानन, तो वो क्या कहता है, तो वो कहता है मेरे रब ने मेरी तौहीन कर दी, मुझे जलील करा दिया अल्लाह ने, मेरे हाथ पल्ले चीज ही कोई नहीं रही, यानी कुछ मिले तो बड़ा खुश है अल्लाह से, और अगर कुछ छिन जाए, हैं दोनों आजमाइशें, तो फौरन अल्लाह से गलत गलत अल्फाज बोलना शुरू कर देता है और कहता है मुझे तो अल्लाह ने जलील कर दिया, अल्लाह से शिकवा करता है। 17, कल्ला हरगिज नहीं, हरगिज नहीं, क्या मतलब, यानी ये दोनों तुम्हारी आजमाइशें हैं, जो इज्जत और जिल्लत है वो तो तुम्हारी इस आजमाइश में तुम्हारे रवैये के नतीजे में मिलेगी जो अबदी होगी, माल वगैरह से जो इज्जत मिली है वो भी आरजी है, और माल ना होने की वजह से कोई अगर तुम्हारी इज्जत नहीं कर रहा ये कैफियत भी आरजी है। मौला अली अलैहिस्सलाम से एक रिवायत नकल की जाती है जिसमें फरमाया कि वो इज्जत इज्जत नहीं है जिसके बाद दायमी जिल्लत हो अल्लाह की बारगाह, और वो जिल्लत जिल्लत नहीं है जिसके बाद दायमी इज्जत हो अल्लाह की बारगाह। वाज़े ये दुनिया परस्त इतना है, दुनिया के आगे इसकी निगाह नहीं जाती कि जब कुछ मिल जाए तो अल्लाह से खुश होता, कहता है बड़ा अल्लाह ने मुझ पर करम किया, बड़ी इज्जत दी है, और जब अल्लाह दोबारा आजमाए, दूसरी तरह से आजमाए कोई चीज वापस लेकर, फौरन कहता है कि अल्लाह ने मुझे जलील कर दिया, ये अल्लाह ने मेरे साथ क्या कर दिया। कल्ला, हरगिज ऐसा नहीं है, ये दोनों आजमाइशें हैं तुम्हारी, तुम अपने रवैये देखो, तुम लोग क्या करते हो, और चंद बुराइयां के जो उस जमाने में भी जब कुरान नाजिल हो रहा था मौजूद थी और आज भी पाई जाती है, उनकी तरफ इशारा फरमा रहा। हरगिज नहीं, बल्ला तुकरिमून अल यतीम, बल्कि तुम लोग यतीम का इकराम नहीं करते, यानी जब मुराद ये है कि जब तुम लोग मुआशरे में तुम लोग अपनी अल्लाह की तरफ से दी गई जिम्मेदारियों को अदा नहीं करते तो ये नाहमवारियां पेश आती हैं, लोगों के हकूक छीन जाते हैं, कुछ लोग ताकतवर होने की वजह से कमजोरों से छीन लेते हैं, ये जो नाहमवारियां हैं मुआशरे में इसकी वजह तुम खुद हो, अल्लाह से शिकवा ना करो, तुम लोगों के जो मुआशरे में ये तबकाती जो फर्क वजूद में आता है वो बाज गासबों की वजह से वजूद में आता है, वरना अल्लाह ने तो जमीन रिज्क से भर के रखी हुई है, और वो जराइम जिनकी वजह से ये तबकाती फर्क आता है, एक के पास बहुत ज्यादा है और वो कह रहा है अल्लाह का बड़ा मुझ पे करम है, और दूसरे के पास नहीं है और वो अल्लाह से नाराज हुआ फिर रहा है, अल्लाह कह रहा है असल जड़ पर इन मुश्किलात की गौर करो, वो क्या है कि जो निजाम हयात तुम्हें दिया है अल्लाह ने, जो निजाम जिंदगी तुम्हें दिया खुदा ने, तुम खुद तो उस पर अमल करते नहीं हो, और जब फिर नतीजे निकलते हैं तो अल्लाह से शिकवे करते हो। कल्ला, हरगिज नहीं, बल्ला तुकरिमून अल यतीम, बल्कि तुम यानी तुम खुद सबब हो इस खराबी का, और ये खराबी तुम्हारी क्या है, तुम यतीम का इकराम नहीं करते, उसका एहतराम नहीं करते। आप तवज्जो कीजिए, अल्लाह ताला ये नहीं कह रहा यतीम को बस खाना उसको खिला के आ जाओ, चाहे फेंक के ही आ जाओ उसके सामने, इकरामुल यतीम, यतीम का एहतराम करना, इस एहतराम में सब कुछ आ जाता, इस एहतराम में उससे मोहब्बत करना, इस एहतराम में उसकी इज्जत नफ्स का ख्याल रखना, इस एहतराम में उसकी जरूरियात को पूरा करना, सब कुछ आ जाता। ला तुकरिमून अल यतीम, तुम यतीम का एहतराम नहीं करते, इसलिए तुम्हारे मुआशरे में तुम्हारी अपनी हरकतों की वजह से ना हमवारियां पैदा होती। दूसरी तुम्हारी खराबी क्या है, 18, वला तहादून अला तआमिल मिस्कीन, और न ही तुम मिस्कीन को खिलाने की तरगीब देते हो, बड़ा माल है तुम्हारे पास, बड़े फख्र करते हो अपने प्रॉफिट्स काउंट करके, सालाना उनका हिसाब करके हमने बड़ी कमाई कर ली है, लेकिन मुआशरे के भूखे तुम्हें उनका ख्याल ही नहीं आता। मिस्कीन में सब आ जाएंगे, जाहिरी माना इसका वही है जिसका पेट खाली है, जिसकी आमदन, मिस्कीन का माना क्या है, जिसकी आमदन ना होने की वजह से उसकी जिंदगी रुक गई है, जाहिर है वो भूखा भी होगा। इसके साथ, मिस्कीन के साथ बहुत सारी चीजें जुड़ी हुई हैं। भूखा भी होगा, उसे खाना भी चाहिए, उसे पहनने का भी चाहिए, उसे तालीम भी चाहिए, उसे जिंदगी की बाकी जरूरियात भी चाहिए, सब शामिल है। तुम इसकी तरगीब नहीं देते थे, तुम इसकी तरगीब नहीं देते हो, यह वजह है कि तुम्हारा मुआशरा खराब है। अल्लाह से क्यों गिले करते हो? अपने मुआशरे को ठीक करो। मुआशरा ठीक होता है उस काम से कि जिसका सवाब जो है वो हमें बताया नहीं जाता, क्योंकि शॉर्टकट वाले सवाब बहुत ज्यादा हमें बता दिए गए, और वो काम है अमर बिल मारूफ और नहीं अनिल मुनकर। सबसे पहले अपने वजूद पर और उसके बाद अपने आसपास, और वो भी इस तरह नहीं कि इस्लाम का हैजा हो जाए और दो बातें पढ़कर फिर दूसरों से लड़ाइयाँ और दूसरों को घटिया समझकर उनके साथ बदजुबानियाँ और सबको काफिर करार दे दिया जाए। बाज़ लोगों को बदअज़मी हो जाती है इस्लाम की भी चंद लफ्ज़ पढ़ने के बाद। कहते हैं ना, छोटे बर्तन में पानी पड़ जाए तो वो फिर बाहर गिरना शुरू हो जाते हैं। ऐसा नहीं होना चाहिए। पहले दीन को समझा जाए कौन सा काम कैसे करना है, हिकमत के साथ, अच्छे तरीके से, नसीहत के साथ, और न ही मिस्कीन को खिलाने की तरगीब देते हो। 19, और करते क्या हो? जो करने वाले काम है वो करते नहीं हो, और जो नहीं करने वाले वो करते हो। वो क्या है? 19, वतकुलून तुराथ अकल लम्मा, और मीरास को समेट कर खा जाते हो। ये मक्के में ये बुराई मौजूद थी, आज भी बुराई मौजूद है। मक्के में क्या था कि अगर कोई मर गया खानदान का सरबरा तो बाकी रिश्तेदार मुख्तलिफ बहानों से उन यतीमों का माल, उन बेवाओं का माल हड़प कर जाते थे, जायदाद के लिए उनसे शादी करते थे, माल हड़प करके उनको ऐसे ही छोड़ देते थे, उनका ख्याल नहीं रखते थे। आजकल का पढ़ा लिखा वर्जन आज की दुनिया का, बहनों का माल खा जाना। बहुत सारी जगह है पाकिस्तान में जहां पर मुख्तलिफ बहानों से और बड़े टेक्निकल जुमलात बोलकर बेटियों को उनके हक से महरूम कर दिया जाता है, और उसे कहा जाता है बेटी तुम अपने भाई को बख्श दो। कभी ऑपोजिट को चेक किया है? किसी भाई से कह करके बेटा तू अपनी बहन को बख्श दे माल अपना, देगा नहीं देगा? तो तराजू तो बराबर रख के तोलना चाहिए। जब वो देने को तैयार नहीं है तो इसको क्यों तैयार करते हो कि अपना हक छोड़ दे? तुम्हारी समझ अल्लाह की समझ से ज्यादा है? तुम कह रहे हो बेटी हम आपको एक मसलन ये चीज लेके दे देंगे फलान, हम आपकी शादी बड़ी धूमधाम से करेंगे, फिर आपको जिधर आपका रिश्ता करा रहे हैं उनके पास जायदाद है, लिहाजा आप अपनी ये जो चीज है ये भाई को दे दें। अल्लाह को नहीं पता था, तुम्हें ज्यादा पता है? अल्लाह की अकल तुमसे थोड़ी थी, उसको नहीं पता चला कि वो पहले से कह देता कि बहने भाइयों को माफ कर दें अपना हक। وَتَأْكُلُونَ التُّرَاثَ أَكْلًا لَمَّا, तुम मिरास को समेट कर खा जाते हो, हकदारों को उनके हकूक से महरूम कर देते हो। आपको याद होगा जो माह रमजान से इन दुरूस को सुन रहे हैं, सूरतुन निसा के आगाज आगाज में अल्लाह ताला ने विरासतों के हिस्से बताए और फिर फरमाया कि जिस, ये अल्लाह की हदूद है, जिसने इन्हें क्रॉस किया अल्लाह उसे जहन्नम में फेंकेगा भी और हमेशा उसमें रखेगा भी। उम्रे और ज्यारतें और करने से और तस्बियां तोड़ने से ये गुनाह माफ नहीं होते, ये तो वही माफ करेगा जिसका हक गस्प किया गया। इसलिए मैं रुक के ये बयान करता हूं, और शायद बातें तलख भी लगती हूं, ये बातें जितनी भी तलख हो जहन्नम के अजाब से ज्यादा तलख नहीं है। और जो अकलमंद है वो कड़वी दवाई भी बड़े शौक से खाता है, डॉक्टर पे गुस्सा नहीं आता उसको, डॉक्टर का शुक्रिया अदा करता। ये मुआशरे की नामवारियां क्यों है? वत्ताकुलूना तुराथ अक्ल लम्मा, कितनी ज्यादा बेटियां ऐसी हैं शौहरों के साथ नहीं बनी और अब उनके पास अपनी कोई जायदाद भी नहीं है और वो बैठी हैं। भाई के घर जाए तो उस पर बोझ है, वो भाई के जो उसके उसका जायदाद का हिस्सा हड़प करके बैठा हुआ है और बेशरम है, उस पर वो बहन बोझ बन गई, कहता दूसरे भाई को तू ले जा। सारी तो बाप की जायदाद बांट ली, बहन का हिस्सा खा गए, बहन ने माफ कर दिया। अब दो वापस उसको, अगर वो बेसहारा होगी, खुदा ना खास्ता बेवा होगी, है जिसको तलाक हो गई है, उसके पास है नहीं है कुछ, तुम खुद भी हराम खा रहे हो और अपने बच्चों को भी हराम खिला रहे हो और क्यामत के दिन जवाब दोगे। बहनों और बेटियों का हिस्सा हड़प करके उसके बाद तुम मस्जिदें भी बनवा दो, अल्लाह के तुम मुजरिम हो, अल्लाह के पास तुम्हारी वो मस्जिदें बनवाना कबूल नहीं है। तुम न्याजे खिलाओ, तुम मसलन फर्ज करो आजादारी करो, तुम जश्न की महफिलें बर्पा करो, हराम खा रहे हो और खिला रहे हो। तुम्हें अल्लाह ने इजाजत ही नहीं दी उस माल में तसरुफ करने की जिस माल को तुम खा रहे हो। अगर बहन का हक खाया है, अगर बेटी का हक खाया है, तवज्जो फरमा रहे हैं। तल्ख बातें हैं लेकिन कुरान मजीद की बात है। मुशरिकीन मक्का, कुफार मक्का की आदत थी कि जायदाद हड़पने के लिए मुख्तलिफ किस्म के बहाने बना लिया करते थे। वतकुलून तुराथ अकलल लम्मा, और खा जाते हैं, खा जाते हो मीरास का माल समेट कर। 20 वतुहिब्बून अल माल हुब्बन जम्मा, और माल के साथ मोहब्बत करते हो, उब रखते हो, उबन जम्मा, बड़ी शदीद मोहब्बत, इतनी शदीद मोहब्बत कि अल्लाह के अहकाम को रोंद डालते हो, दूसरों के हिस्से हड़प कर जाते हो। और फिर जब मुसीबत आती है कहते हो अल्लाह ने मेरे साथ ये कर दिया, अल्लाह ने मुझे जलील कर दिया। अल्लाह ने तुम्हें जलील नहीं किया, तुमने अपनी हरकतों से अपने जिल्लत का सामान मुहैया किया। व तुहिब्बून अल माल हुब्बन जम्मा, और माल से मोहब्बत करते हो जी भर के, शदीद मोहब्बत। 21 कल्ला, हरगिज नहीं, ये दायमी नहीं है। ये हरकतें जो तुम कर रहे हो, मिस्कीन को खाना खिलाने की तरगीब नहीं देते, यतीमों का इकराम नहीं करते, और माल से मोहब्बत में दूसरों की मीरास भी खा जाते हो, ये दायमी रहने वाला नहीं है, हरगिज नहीं, ये तुम्हें हमेशा फायदा नहीं देगा। इदा दुक्कतिल अर्दु दक्कन दक्का, जब जमीन कूट कूट कर रेजा रेजा कर दी जाएगी। 22 वजा रब्बुका वल मलकु सफ्फन सफ्फा, और तेरा रब और फरिश्ते सफ दर सफ आ जाएंगे। तवज्जो फरमाइए, वजा रब्बुका, और तेरा रब आ जाएगा, ये इस तरह से इसका माना नहीं किया जा सकता। तवज्जो फरमा रहे, क्यों? इसलिए कि अल्लाह ताला फरमाता है वहुआ माअकुम अइनमा कुंतुम, तुम जहां भी हो वो तुम्हारे साथ होता है। तो फिर ये क्या माना, रब आ जाएगा, जब वो है ही साथ, जब वो हर जगह पर है, तो फिर आने का क्या मतलब है? बस जब हम ये इस किस्म की आयात के जो अल्लाह ने खुद अपने बारे में वाजे और शफाफ बातें बताई हुई हैं, उनसे जब कोई जाहिरी माना टकराता हुआ लगे, तो ऐसी आयत को कहते हैं आयत मसलन मुतशाबे। तो फिर मुहकमात को जहन में रखते हुए इसका माना करते हैं। तेरा रब आ जाएगा, यानी मसलन तेरे रब का वो हुक्म आ जाएगा और फरिश्ते आ जाएंगे उस दिन, क्योंकि तज़किरा भी क़यामत का हो रहा है। ऐसे तो नहीं है कि क़यामत का दिन आएगा और रब कहीं और होगा और वो फिर बाद में आएगा, ऐसा तो नहीं है, बिल्कुल वाज़े बात है। यानी तेरे रब का हुक्म आगे आ जाएगा, जब तेरे रब का हुक्म आएगा और वल मलक और फरिश्ते आएंगे सफन सफा सफ दर सफ, जैसे एक तैयार लश्कर दुश्मन पर हमला करने के लिए बिल्कुल अलर्ट है, इस तरह फरिश्ते सामने खड़े हुए नजर आएंगे। और जैसे सूरह नबा में पहले गुजरा, ला यतकल्लमून इल्ला मन अदिन लहुर रहमान वकाल सवाबा, कोई भी कलाम नहीं कर सकेगा सिवाय उसके जिसको अल्लाह इजाजत दे, और वो भी फिर कोई हेरा फेरी नहीं, बिल्कुल सीधी और सही बात करेगा। आयत नंबर 23, वजी यौम इदिम बि जहन्नम, और उस दिन लाया जाएगा जहन्नम को, यानी गोया के जहन्नम سامنے لا کر حاضر کر دی جائے گی، اہل محشر کو نظر آئے گی. یومئذ اس دن، یتذکر الانسان اس دن انسان کو سمجھ آئے گی. یہ تذکر یتذکرو وہی ہے ذکر سے، تذکرہ یاد دہانی کرنا، تذکر یاد دہانی کو قبول کر لینا. اس دن یہ بڑے قبول کرنے والے بن جائیں گے. یومئذ اس دن جب یہ سب ہو جائے گا، قیامت آ جائے گی، یتذکر الانسان اس دن انسان متذکر ہوگا، یعنی اس نصیحت قبول کرنے کے لیے تیار ہو جائے گا، کہتا ہے میں قبول کرتا ہوں. یا ہم یہ ترجمہ کریں، اس دن انسان کو سمجھ آ جائے گی. لیکن وَأَنَّا لَهُ الذِّكْرَ وَأَنَّا لَهُ الذِّكْرَ لیکن اب کیا فائدہ اس نصیحت کے سمجھنے کا؟ اب کیا فائدہ جو کہہ رہے ہو کہ ہمیں سمجھ آ گئی ہے، ہم بات مانتے ہیں. اور جس دن جہنم حاضر کی جائے گی اس دن انسان متوجہ ہوگا، لیکن اب متوجہ ہونے کا کیا فائدہ، اب کہاں سے فائدہ ہوگا متوجہ ہونے کا. 24 اور جب یہ پتہ چل جائے گا کہ اب توجہ کرنے کا کوئی فائدہ نہیں ہے، اب قرآن کی آیات یاد آ جائیں، اب نصیحت کرنے والوں کی نصیحتیں یاد آ جائیں اور کہے کہ اب مجھے سمجھ آ رہی ہے، تو اب فائدہ نہیں ہوگا. تو پھر منہ سے کیا نکلے گا جب یہ پتہ چل جائے گا اب فائدہ کوئی نہیں ہے؟ آیت نمبر 24، یقول کہے گا. اب کس حالت میں کہے گا؟ چیخ کر کہے گا، تڑپ کر کہے گا، رو کر کہے گا، اندازہ لگایا جا سکتا ہے. مختلف کیفیتیں ہیں جو اس پچھتاوے کے وقت انسان پر طاری ہوں گی. جملہ کیا بولے گا؟ یا لیتنی، اے کاش، قدمت لحیاتی، اپنی اس زندگی کے لیے میں نے آگے بھیجا ہوتا، یعنی اعمال صالح میں نے بھیجے ہوتے زندگی کے لیے. میں تو بڑا انویسٹر تھا، ادھر میں نے بڑی انویسٹمنٹس کی تھی، بڑے پروفٹ کماتا تھا، کاش میں نے یہاں بھی انویسٹمنٹ کی ہوتی. یقول یا لیتنی، کہے گا اے کاش، قدمت لحیاتی، میں نے آگے بھیجا ہوتا اپنی اس زندگی کے لیے. حیاتی میری زندگی، یہ میری پچھلی زندگی تو ہوگی ختم، اب تو حیات ہے ہی یہی، لیکن اس کے لیے کچھ میں نے آرام و آسائش کا سامان آگے بھیجا ہوتا، انویسٹ کیا ہوتا. یہ انویسٹمنٹ کو قرآن کیا کہتا ہے؟ من ذا الذی یقرض اللہ قرضا حسنا، کون ہے جو اللہ کو قرض حسنا دے؟ وانفقوا فی سبیل اللہ، اللہ کے راستے میں خرچ کرو. یہ ایک مراد ہے، ورنہ نیک اعمال، چونکہ یہ پچھتا رہا کیوں ہے؟ اس لیے کہ برے عمل کرتا تھا اور لوگوں کا بھی مال ہڑپ کر جاتا تھا، تو پھر وہ تو اگر ہڑپ شدہ مال تو کہیں خرچ بھی کیا جائے اللہ کے راستے میں، وہ بھی قابل قبول نہیں ہوتا. کہے گا اے کاش میں نے اپنی اس زندگی کے لیے کچھ بھیجا ہوتا. میں پھر عرض کر دوں، وہ لوگ جو حرام کماتے ہیں اور پھر اپنے اپنے مسالک کے بتائی ہوئی ڈھکوسلوں کے مطابق اس کو کچھ دینی کاموں میں خرچ کر کے سمجھتے ہیں کہ یہ تو حلال ہو گیا، آپ سے بڑا بے وقوف کوئی نہیں ہے. یہ اللہ کی کتاب کہہ رہی ہے، آپ سے بڑا غافل اور بے عقلی کا رویہ رکھنے والا ہے ہی کوئی نہیں، اس لیے کہ آپ نے دین اسلام اور جنت میں جانے کا جو اصلی ترین سلیبس ہے، نصاب ہے، وہ آپ نے نظروں سے نہیں گزارا، اور آپ سنی سنائی پہ چلتے رہے، آپ سنی سنائی پہ چلتے رہے، اور اب آپ اس مقام پہ پہنچ چکے ہیں کہ اب آپ کے لیے سوچنا بھی مشکل ہے کہ جو حرام کھا چکا ہوں کیسے واپس کروں گا. لہذا میں والدین کی خدمت میں عرض کروں گا، اپنے بچوں کو شروع سے قرآن کے اصول سمجھا دیں. یہ آپ کے سامنے میں ترجمہ پڑھتا ہوں، تھوڑے بہت الفاظ تبدیل کر کے وضاحت کرتا ہوں، اس میں سے 30 معنی کوئی نکال کے دکھائے اس آیت سے یہ مراد نہیں ہے، وہ مراد ہے، تو وہ مراد ہے، نہیں نکلتے، ایک ہی معنی نکلتا ہے. और वो माना ये है कि बेईमान, जो बेईमान है वो तौबा करे, हराम खोर तौबा कर ले। वालदेन से अर्ज करूँ, अपने खुद भी पढ़ें और बच्चों को अपने बचपन से ही ये उसूल कुरान के उन्हें बता दें, ताकि इधर उधर की तकारीर और महाफिल में जाकर और ढकोसले सुनकर और खुराफात और मन घड़त बातें सुनकर वो उसको दीन समझना शुरू ना हो जाए। जैसे आज की जो नस्ल है उसकी एक कसीर तादाद, भारी अक्सरियत कुरान से दूर है और सुनी सुनाई बातों पर अकायद बनाकर बड़े खुश, कुल हिज्बिम बिमा लदैहिम फरिहून, हर गिरोह खुश है उस बात पर जो उसके पास मौजूद है। कहेगा, ऐ काश मैंने अपनी इस जिंदगी के लिए आगे कुछ भेजा होता। 25, फयौमइज़िन ला युअद्दिबु अज़ाबहु अहद। अब अल्लाह खबरदार फरमा रहा है उस दिन कि दुनिया में, मसलन दुनिया में अगर तुम्हारे पाँव में कांटा भी चुभ जाए, तकलीफ थोड़ी सी भी हो जाए, तो तुमसे बर्दाश्त नहीं होती। फौरन उस तकलीफ का मुदावा करने के लिए कोशिश करते, और दुनिया के तुम सख्त से सख्त सजा, टॉर्चर, तकलीफ का तस्वुर कर लो, उससे बढ़कर अजाब देगा अल्लाह कयामत के दिन। ऐसा अजाब देगा कि किसी ने ऐसा अजाब किसी को नहीं दिया होगा। 25, फयौमइज़िल्लायुअद्दिबु अज़ाबहु अहद, तो उस दिन अल्लाह के अजाब की तरह कोई अजाब देने वाला नहीं होगा। वला यूसिकु वसाकहु अहद, और अल्लाह की तरह पकड़ में लेने वाला कोई नहीं होगा। यानी ना तुमने ऐसी गिरफ्त कभी देखी होगी जिस तरह अल्लाह उस दिन गिरफ्त में लेगा, और ना तुमने उतना बड़ा अजाब देखा होगा जिस अजाब का शिकार उस दिन कयामत के दिन अल्लाह के नाफरमान होंगे। यूनिक होगा वो, कोई ना वैसी पकड़ कर सकता है और कोई ना अल्लाह की तरह का अजाब कर सकता है। और खबरदार करने के बाद अब एक इंतहाई बेहतरीन अंदाज में, जो तरगीब का अंदाज भी है और खुशखबरी का अंदाज भी है उनके लिए जिन्होंने दुनिया में सब्र किए, यतीमों के ख्याल रखे, मस्कीनों के ख्याल रखे, हराम तरीके से माल न खाया, अल्लाह की तरफ से चाहे कुछ ले लिया जाता, लेकर आजमाया जाता या देकर आजमाया जाता, ये उसको आजमाइश समझते थे और अल्लाह से नाराज नहीं होते थे, दोनों हालतों में अल्लाह के शुक्रगुजार रहते थे। ऐसे इंसान का जब दुनिया से जाने का वक्त आता है तो उसे किस अल्फाज में पुकारा जाता है? आयत नंबर 27, या अय्यतुहा नफ्सुल मुतमइन्ना, ए नफ्से मुतमइन्ना, जो मैंने सिफात अर्ज की, यानी अल्लाह का इताअत गुजार जब दुनिया से जाने लगता है उसको बुलाया कैसे जाता है? कुफार मुशरिकीन अल्लाह के नाफरमानों के बारे में कुरान ने बयान किया है, फरिश्ते उनके मुंह पर और उनके पुश्त पर मार रहे होंगे जब उनकी जान निकालेंगे। यद्रिबूना वुजूहहुम वअदबारहुम, चेहरों पर भी मारेंगे और पुश्त पर भी मारेंगे और उनकी जानें इस तरह निकाल रहे होंगे। लेकिन जब एक हकीकी मोमिन की, जो अल्लाह का इताअत गुजार रहा, वक्त मौत आएगा, उसको किस तरह पुकारा जाएगा? अल्लाह की तरफ से, या अय्यतुहा नफ्सुल मुतमइन्ना, ए वो नफ्स के जो नफ्स मुतमइन्ना है, मुतमइन इत्मीनान वाला है। 28, इर्जिई, वापस लौटा, तुझे एक महदूद मुद्दत के लिए मैंने दुनिया में भेजा था, जैसा मैंने तुझे देखना चाहा था मुख्तलिफ आजमाइशों में, तूने वैसा ही किया, अब मुसीबतों का वक्त खत्म हो गया। इर्जिई, तू मेरी तरफ लौट आ। इर्जिई इला रब्बिक, अपने रब की तरफ वापस लौट आ राज़ियतन, किस हालत में, कैफियत क्या है, राज़ियतन, वो तुझ से राजी है, मर्दियतन, तू उससे राजी, राज़ियतन तू उससे राजी, मर्दियतन वो तुझसे राजी, तेरा रब तुझसे राजी है और तू अपने रब से राजी है, इस कैफियत में अब तू वापस लौटा। अब ला खौफ़ अलैहिम वला हुम यहज़नून, कोई खौफ और कोई गम तेरे लिए नहीं है। 29 फदखुली फी इबादी, तो दाखिल हो जा मेरे बंदों में। अब मखलूक होने के एतबार से हर एक अल्लाह का बंदा है, और फिर ये मेरे बंदों से क्या मुराद है, ये वो मकाम है कि जो दुनिया में नहीं मिल सकता। यानी तो दुनिया एक है, दुनिया में अल्लाह के नेक बंदे तो ये तो उनमें शामिल था पहले से, लेकिन अब उन बंदों में दाखिल होने का ऐलान किया जा रहा है, उनके अंदर दाखिल हो जा कि जिनके बारे में फाइनल फैसला हो गया है कि ये मेरे बंदे हैं, इन्होंने मेरी इताअत की है, ये कामयाब है। चूंकि दुनिया में इंसान नेक भी हो खतरा रहता है कि आज ठीक है तो कल खराब ना हो जाए, ये गोया कि फाइनल रिजल्ट की मसलन उसको अनाउंसमेंट की जाए, खुशखबरी दी जा रही। फदखुली फी इबादी, बस दाखिल हो जा मेरे बंदों में। 30 वदखुली, और दाखिल हो जा जन्नती, मेरी जन्नत में, मेरे बंदों में, यानी जो कामयाब हो चुके हैं उनमें अब तू दाखिल हो जा, तू भी कामयाब हो चुका। और वो कामयाब लोग कहाँ हैं, वो मेरी जन्नत में हैं, तू भी मेरी जन्नत में दाखिल हो जा। तवज्जो फरमाइए, 3 इंसान के नफ्स की कैफियतों का जिक्र आया है कुरान मजीद में। 1 नफ्स अम्मारह सूरह यूसुफ में, 1 नफ्स लवामह सूरह क़ियामत में, और 1 नफ्स मुतमइन्नह सूरतुल फजर में, यानी यहाँ पर। ये 3 कैफियतें होती हैं इंसान के नफ्स की, इंसान के जो भी आप इसका नाम नफ्स से माना करें, मैं, मेरी ज़ात, मेरी रूह, मेरा ज़मीर, मेरा बातिन, कुछ भी माना करें, बात समझिएगा मुराद क्या है इससे। नफ्स अम्मारा कौन सी हालत है इंसान के नफ्स की, वो हालत, वो आवाज नफ्स की कि जो इंसान को कहती है अपनी ख्वाहिश पूरी कर, जो लज्जत वाली चीज तुझे सामने नजर आ रही है उसको पकड़ ले, चाहे हलाल है चाहे हराम है, छोड़ उसको, मजा ले, इंजॉय कर। ये आवाज जो इंसान को अल्लाह की नाफरमानी की तरफ लेके जाती है, इसे कहते हैं नफ्स अम्मारा। एक ये कैफियत है, एक वो कैफियत है, एक वो आवाज है कि जो इंसान को मलामत करती है कि ये तूने क्या कर दिया, कि तुझे नहीं करना चाहिए, ये भी इंसान के अंदर की आवाज है, इसे कहते हैं नफ्स लवामा। नफ्स मुतमइन्ना कौन सी हालत है इंसानी नफ्स की, कि जो हालत इत्मीनान पर पहुंच चुका है। कैसे पहुंचा है, उस पर वाज़े हो चुका है कि ये दुनिया आजमाइश का घर है, और इस दुनिया में खुदा कुछ दे तो भी आजमाइश है और खुदा कुछ ले ले तो भी आजमाइश है, लिहाजा दोनों हालतों में अल्लाह का शुक्र गुजार है। ये जो या अय्यतुहन नफ्सुल मुतमइन्ना की आयत है, इसे इमाम हुसैन अलैहिस्सलातु वस्सलाम पर तत्बीक किया जाता है, और वो सरदार हैं उन लोगों के जिनको ये कहकर पुकारा जाएगा, पुकारा जाता है। क्यों, इसलिए कि मैदान करबला में जो आजमाइश ली गई, अपने भाई को शहीद होते देखा, भाइयों को, अपने बच्चों को, जवान बच्चों को, कम सिन 6 माह के बच्चे को अपने हाथों पर तड़पते हुए देखा, लेकिन اللہ سے کوئی شکوہ نہیں کیا کہ یا اللہ جو میرے ساتھ ہو رہا ہے وہ نہیں ہونا چاہیے تھا. کیا فرماتے تھے؟ رضن بقضائہ و تسلیما لامر، کہ اے اللہ تیرے فیصلے پر راضی ہوں اور تیرے حکم کی آگے سر تسلیم خم ہے. تیرا حکم تھا دین کی حفاظت، امر بالمعروف نہی عن المنکر، فاسق کو برداشت نہ کرنا امت کے سر پر، تیرا حکم تھا. تیرے حکم کے آگے حسین تسلیم ہوا، اب حسین کے ساتھ جو بھی ہو حسین راضی ہے. سمجھیں اس کو، مطمئنہ ایتہا النفس المطمئنہ، حالت اطمینان میں ہے. یہ ضرور ہے کہ اگر بچہ آنکھوں کے سامنے شہید ہوگا آنکھوں سے آنسو آئیں گے، گریہ ہوگا، لیکن اللہ سے ناراضگی کا شائبہ بھی نہیں ہے. اگر کسی جاہل کے منہ سے کسی تقریر میں آپ ایسی بات سنیں تو آپ کو پتہ ہونا چاہیے کہ یہ جہلا بعض اوقات لوگوں کو زیادہ رولانے وغیرہ کے لیے اپنے پاس سے جو جھوٹ تراشتے ہیں اور ایسی باتیں کرتے ہیں جو آئمہ اہل بیت کی عظیم نمونہ صبر اور نمونہ استقامت جو شخصیات ہیں ان کی شخصیات سے میل نہیں کھاتی ایسی باتیں، وہ یہ اپنے مسائل کی وجہ سے ان کو اضافہ کرنا پڑتا ہے. آئمہ پاک ہیں ان چیزوں سے، آئمہ تو ان صفات کے حامل ہیں جو قرآن نے بتائی ہیں. تو امام حسین مطمئن ہے، وہ گریہ کرنا اور دل کا بھر آنا اور تڑپنا وہ تو کمال انسان ہے، وہ تو انسانی صفات ہے کہ جو اللہ تعالیٰ نے رکھی ہیں، اور اگر وہ نہ ہو تو آزمائش کیسی. اگر تڑپے نہ، مثلا بی بی زینب سلام اللہ علیہا اگر دیکھتی ہیں کہ امام حسین کی گردن پہ چھری چل رہی ہے، اگر ان کو یہ چھری اپنے دل پر چلتی محسوس نہ ہو تو آزمائش کیسے؟ اگر پیاس محسوس نہ ہو، اگر بھوک محسوس نہ ہو، تو یہ ساری کی ساری یہ شدید ترین آزمائشیں اور تکلیفیں یہ گزر رہے ہیں، اور جو ظاہری اثرات ہونے وہ ہو رہے ہیں، لیکن دل میں خدا سے کوئی ناراضگی ہے؟ ہرگز نہیں. بس نفس مطمئنہ وہ ہے کہ جو دنیا کی حقیقت جو اللہ نے سمجھائی ہے اس کو سمجھ چکا ہے. اس دنیا میں مصیبتیں بھی آنی ہیں اور خوشیاں بھی آنی ہیں، دونوں آزمائشیں ہیں، دونوں میں ہوشیار رہتا ہے کہ کہیں میں خوشیوں میں غافل نہ ہو کر اللہ سے دور نہ ہو جاؤں. وہ سمجھتا ہے ہر چیز اللہ کی طرف سے ہے، لہذا اللہ کے ساتھ اپنا رابطہ قوی رکھتا ہے. دنیا آزمائش کا گھر ہے، میری آزمائشیں ہونی ہیں، لہذا دنیا میں مکمل سکون ڈھونڈتا ہی نہیں ہے. اسے پتہ چل چکا ہے کہ اصل سکون اللہ کے پاس ہے آخرت میں. یہ دنیا دائمی سکون کے لیے اللہ نے بنائی نہیں ہے. ادھر تو جس کے پاس سب کچھ ہے اس کو بھی آئے دن کوئی نہ کوئی ٹینشن ہوتی رہتی ہے، لہذا وہ اپنے اللہ کے ساتھ اس رابطے اور اس کائنات کی حقیقت سمجھنے کے بعد حالت اطمینان میں ہوتا ہے. اطمینان میں کیوں ہے؟ اس لیے کہ اپنے رب کی نافرمانی سے بچتا ہے دونوں حالتوں میں، چاہے خوشی کی حالت ہو چاہے غم کی حالت میں. اس کیفیت میں جب انسان اپنے آپ کو پہنچا لیتا ہے، اور اس کیفیت میں جب اس کی جان نکلتی ہے، اسے کہا جاتا ہے یا ایتہا النفس المطمئنہ ارجعی الی ربک، اپنے رب کے پاس لوٹا، تیرا امتحان ختم ہو گیا. راضیتن مرضیہ، تو اس سے راضی اور تیرا رب تجھ سے راضی. فادخلی فی عبادی وادخلی جنتی، تو میرے بندوں میں داخل ہو جا اور میری جنت میں داخل ہو جا. ایک نقطہ اور اضافہ کر کے میں بات کو تمام کروں. یہ جو تین کیفیات ہیں، اگر وہ پہلی والی کیفیت چھا جائے، نفس امارہ والی، سمجھ لے کام خراب ہے، چاہے اوپر سے جتنے اسلام اور میں فلان مسلک کا ہوں اور میں اتنا بڑا مومن ہوں اور میں تو یہ کام بہت زیادہ کرتا ہوں، میں تو یوں ہو جائے گا، یہ سب فراڈ ہے. اگر نفس امارہ والی کیفیت غالب ہے اور اس کی میں زندگی گزر رہی ہے، گناہوں کا غلبہ ہے، اللہ کی نافرمانیوں کا غلبہ ہے. اگر نفس لوامہ का गलबा है, इसका मतलब है गुनाहों से रुकने वाली कैफियत है। नफ्स अम्मारा की इतनी अभी आपने परवरिश नहीं की कि वो नफ्स लवामा की बात कमजोर कर दे। नफ्स लवामा अगर ताकतवर है, इसका मतलब है तरक्की की तरफ चल रहे हैं, पस्ती से निकल रहे हैं। और ये नफ्स लवामा की शिद्दत ही आहिस्ता आहिस्ता इंसान को नफ्स मुतमइन्ना की तरफ लेकर जाती है, जो बेहतरीन हालत है इंसान की दुनिया में, वो नफ्स मुतमइन्ना है। सूरतुल फजर यहाँ पर तमाम होती है, इसके बाद सूरतुल बलद है जिसको इंशाअल्लाह हम अल्लाह ने तौफीक दी तो आइंदा दर्स में बयान करेंगे। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।